You're with SBS Radio. Find more great stories in your language at sbs.com.au.
सागर जी स्वागत छ कार्यक्रममा।
धन्यवाद हजुर।
अपाङ्गता भएका मानिसहरूको लागि तपाईँले पाउनुभएको सिनारियो कस्तो छ नेपालमा?
अपाङ्गता भएको व्यक्तिहरूको लागि चाहिँ अहिलेकै स्थिति मात्रै हेर्ने हो भने चाहिँ धेरै च्यालेन्जेसहरू छन् होइन। अब जस्तो अपाङ्गता मैत्री फिजिकल रूपमा पनि छैन, बाटोघाटो फेरि अहिले अन्डर कन्स्ट्रक्सन भइरहेको बेला झन् अप्ठ्यारो हिँड्न गाह्रो छ भने, अर्को चुरो चाहिँ फिजिकलभन्दा बाहेकको अरू एटिच्युडनल ब्यारियरहरू मान्छेले हेर्ने अवधारणाले नै मान्छेलाई चाहिँ अलिकति नस्वीकार्ने खालको वातावरण पनि छ। तर यसरी मैले यो भनिरहँदाखेरि चाहिँ पहिलेको हेर्नु पर हेरेर हामीले अहिले हेऱ्यो भने चाहिँ अहिले धेरै सुधार चाहिँ भएको छ। अथवा 5 वर्ष अगाडि अपाङ्गता मैत्री भनेको कुरै मान्छेलाई थाहा थिएन भने अहिले चाहिँ अब कमसेकम नेपाल सरकारले आफ्नो भवनहरूको एटलिस्ट तल्लो तलालाई चाहिँ अपाङ्गता मैत्री बनाउने भनेको छ, बनाउँदै पनि छ अहिले धेरै ठाउँमा। धेरै चिजहरू पार्कहरू अटोमेटिक त्यहाँको समुदायहरूले नै अपाङ्ग मैत्री बनाउनुपर्छ भन्ने कुराहरू पनि आइरहेको हिसाबमा पहिलेको तुलनामा धेरै सुधार भइरहेकै छ। पुरै जति हुनुपर्थ्यो त्यति काफी चाहिँ छैन।
सरकारीदेखि सबै खाले जहाँ चाहिँ अपाङ्गता भएका मानिसहरू कार्यरत हुनुहुन्छ या त्यो विभिन्न काम बस्ने जानुहुन्छ, त्यो क्षेत्रहरू कतिको त्यो अपाङ्गता मैत्री छ होइन, कतिको सहज हुन्छ तपाईँहरूलाई जाँदाखेरि काम गर्दाखेरि?
नेपालमा अपाङ्गता भन्ने बित्तिकै अब व्हील चेयरमा हिँड्ने मान्छेलाई मात्रै लिने गरेको कारणले गर्दाखेरि चाहिँ त्यो व्हील चेयरको मान्छेहरूलाई अलिकति सजिलो भयो होला। जस्तो म आफू व्हील चेयरमा हिँड्छु, मलाई पहिलेभन्दा अलिअलि सजिलो भयो होला किनभने ऱ्याम्पहरू छ। तर हामीले अब बुझ्नुपर्ने कुरा चाहिँ के छ भने अपाङ्गताको एकदमै फरक विविधता हुन्छ। त्यसमा अब हामीले देख्दा देख्दैको दृष्टिबिन मान्छेहरू र सुन्न नसक्ने व्यक्तिहरूको लागि त त्यति खासै सुधार भएको छैन। अब फर्म्सहरू सरकारी फर्महरूको कुरा गर्नुहुन्छ भने सेवाग्राहीहरू भएर कहीँ जाँदाखेरि त्यो फारमहरू दृष्टिबिन मान्छेहरूले भर्ने गरी ब्रेल लिपिमा आउनु पर्ने माग धेरै अगाडिदेखि भए पनि त्यो अहिलेसम्म आएको छैन। त्योभन्दा पनि अझै अर्को चाहिँ सुनाइ सम्बन्धी अपाङ्गता भएको मान्छेहरूलाई चाहिँ त्यो साङ्केतिक भाषाको दोभाषीहरू सरकारी कार्यालयमा नहुने भएकोले गर्दाखेरि त्यहाँनिर गएर आफ्नो कुरा राख्ने खालको स्थिति छैन। र अझै कस्तो छ भनेदेखि एब्युजमा परेको दुर्व्यवहारमा परेको मान्छेहरूले जुन यदि बहिरा व्यक्ति रहेछ त्यो मान्छे यदि सुन्न नसक्ने मान्छे रहेछ भने उसले उजुरीसम्म गर्न नसकेको स्थितिहरू पनि हामीले चाहिँ देखेको छौँ। त्यो कम्युनिकेसनको ब्यारियर चाहिँ अझै पनि धेरै नै छ।
तपाईँ एक व्हील चेयर प्रयोगकर्ता, काठमाडौँको बाटोमा भोग्नु परेका शास्तिहरू के हुन्?
अब काठमाडौँ चाहिँ अहिले एकदमै सबै ठाउँमै बाटो बनाउँदै भएको कारणले गर्दाखेरि पानी पर्ने बित्तिकै एकदमै हिलो हुने र त्यो हिलो भएपछि चाहिँ त्यहाँ व्हील चेयरमा चाहिँ हिँड्न नसकिने नै जस्तो, कतिचोटि त म घरमै पनि थुन्ने छु अफिस आउने बेलामा, अगाडिपट्टि बाटो खनिरहेको हुन्छ, त्यो बाटो खनेपछि त्यहाँ जान सक्ने स्थिति नै हुँदैन। त्यो हिसाबमा चाहिँ शास्ति धेरै छन् त्यहाँ। अब पानी परे बेला एकदमै हिलो हुन्छ, नभए अब धुलो त त्यो सबैकै लागि ठिकै हो, तर पनि व्हील चेयरमा हिँड्दाखेरि चाहिँ अब फुटपाथ छैन कि, रोडमै हिँड्नुपर्छ नि त, अनि रोडमा हिँडिसकेपछि चाहिँ गाडीले पनि अब स्पिड आएको गाडीले देख्दैन, हानिदिन्छ कि भन्ने डर पनि भइरहन्छ। त्यही भएर एउटा डरहरू बोकेर हिँड्नुपर्ने स्थितिमा अप्ठ्यारै छ यहाँनिर अहिले काठमाडौँमा।
सामान्यतया पनि काठमाडौँ मात्र नभनौँ, नेपालका ओभरअल बाटाघाटाहरू चाहिँ अपाङ्ग मैत्री नै छैनन् भनिन्छ नि, हो
हो? यो एकदम सत्य कुरा तपाईँले भन्नुभएको। यो डिजाइनहरूमा अपाङ्गता मैत्री हुनेछ भनेर लेखे पनि पछि चाहिँ कार्यान्वयन गर्ने बेलामा ठेकेदारसम्म आइपुग्दाखेरि त्यो कुनै पनि चिजहरू चाहिँ अपाङ्गता मैत्री नभएकै देखेको छौँ हामीले। जस्तो फुटपाथ, यो अहिले त कस्तो छ भने अपाङ्गता मात्रै होइन कि, यो काठमाडौँको बाटो या नेपालमा अब अलिकति बाटोहरू चाहिँ हिँड्ने मान्छेहरूको लागि चाहिँ होइन मानव केन्द्रित छैन, गाडी केन्द्रित भयो भनेर धेरै कुराहरू आइरहेको हिसाबमा चाहिँ सडक पेटीहरूमा पनि मान्छेहरूको लागि हिँड्नलाई अलिक खुम्च्याउँदै गएर गाडीहरूको लागि चाहिँ धेरै ठुलो ठुलो बनाउँदैछ। अब त्यो खुम्च्याएकोमा पनि अपाङ्गता भएको व्यक्तिको लागि हेर्नुभयो भने चाहिँ झनै अप्ठ्यारो खालको स्थिति चाहिँ छ अहिले।
नेपालमा 20,000 पनि व्हील चेयर पर्याप्त रूपमा पाउनु भएको छैन, यो स्थितिमा सरकारले बजेट विनियोजन पनि गरिरहेको छ, तैपनि त्यो अपुग भएको हो।
तथ्याङ्कमा अलिकति हाम्रो त्यस्तो खास फ्याक्ट तथ्याङ्क नभएको कारणले गर्दाखेरि व्हील चेयरमा कतिजना मान्छे हिँड्छन् भनेर त्यो हामीले यसरी भन्न सक्ने स्थिति छैन। कति मान्छे चाहिँ रियलमा व्हील चेयरमा हिँड्छन् भने हामीलाई थाहा छैन, तर पनि एउटा अन्दाजमा तपाईँले भनेको हिसाबमा व्हील चेयर चढ्न पर्ने मान्छे र व्हील चेयरको सङ्ख्याहरूको अनुपात नमिलेकै होला अहिले पनि। तर अहिले पनि विभिन्न सङ्घ संस्थाहरूले आफ्नो पहलबाट व्हील चेयरहरू बाँड्न चाहिँ बाँडिरहेको छन्, तर राज्यले बाँडे जस्तो चाहिँ कदापि पनि हुँदैन होइन। अब राज्यले बजेट विनियोजन गर्ने कामहरू पनि गर्न चाहिँ गरेको छ, तर त्यो पर्याप्त छैन होला। त्यही भएर चाहिँ त्यो व्हील चेयरको डिमान्ड एन्ड सप्लाई चाहिँ नमिलिरहेको छ क्या अहिलेसम्म पनि। त्यो व्हील चेयर फेरि अहिले अहिलेको नयाँ हाम्रो डब्लुएचओको गाइडलाइन अनुसार पनि व्हील चेयर त्यसरी त्यत्तिकै बाँड्नु हुँदैन पनि भनिरहेको छ होइन. व्हील चेयर बाँड्ने बेलामा उसको चाहिँ शरीरको नाप अनुसार त्यो एउटा लुगा जस्तो हो, शरीरको पार्ट जस्तो भएको कारणले त्यसलाई नाप प्रोपर नाप गरेर मात्रै बाँड्नुपर्छ भनेको हिसाबले पनि व्हील चेयर जहाँसुकै उपलब्ध नभएको होला क्या आजकल, किनभने त्यो व्हील चेयर नाप्ने पनि मान्छे चाहिँ सर्टिफाइड ट्रेनरहरू नै हुनुपर्छ नेपाल सरकारको स्वास्थ्य मन्त्रालयबाट. त्यो हिसाबमा चाहिँ त्यो ट्रेनरहरू त्यो ठाउँमा लोकल लेभलमा नभएर चाहिँ व्हील चेयरहरू अहिले ठ्याक्ठ्याकी मान्छेले भन्ने बित्तिकै पहिलेको जस्तो रोटरीहरूले बाँड्नलाई अहिले निरुत्साहित गरिरहेको छ कि सरकारले, त्यो भएर पनि नपाए जस्तो देखिया हो कि. एसिस्टिभ डिभाइस भनौँ न जे पनि हुनसक्छ, अब व्हील चेयर भयो या सेतो छडी भयो या बाहिर व्यक्तिहरूको लागि चाहिँ कानमा लाउने त्यो हियरिङ एड नै भयो, त्यो चाहिँ अलिक अपर्याप्त नै छ.
मैले व्हील चेयरकै फेरि प्रसङ्ग जोडिहालेँ. गैर सरकारी संस्थाले व्हील चेयर बाँड्छ, साइजमा चाहिँ कुनै पनि संस्थाले ध्यान नदिनुको कारण चाहिँ के हो?
थाहा नभएर कि त्यो सबै च्यारिटी मोडलतिरै आउँछ क्या. हाम्रो अपाङ्गतालाई चाहिँ हामी पहिले हेर्ने दृष्टिकोण डिफाइन गर्दाखेरि पहिले सुरुमा च्यारिटी तर्फबाट हेर्थ्यौँ, उनीहरूलाई सहयोग गर्नुपर्छ, केही दिनुपर्छ हाम्रो तर्फबाट भन्ने हिसाबले सोच हुँदै हुँदै अहिले चाहिँ यो अधिकारमुखी अवधारणा आएको भएर चाहिँ अहिले चाहिँ यो उनीहरूको अधिकार हो भन्ने चाहिँ भर्खर आउँदैछ. तर त्यो मान्छेहरूको चाहिँ जुन अब जस्तो विशेष गरी चाहिँ जुन यो व्यापारीहरूको संस्थाहरू या भनौँ न उनीहरूको नियत राम्रै हो केही सहयोग गरौँ भनेर, समन्वय चाहिँ अपाङ्गतामा काम गर्ने संस्थाहरूसँग नभएको हो कि. समन्वय गरेर बाँड्यो भने चाहिँ यस्तो कमै हुन्छ होला.
नेपाल सरकारले गैर सरकारी संस्थाहरूले अपाङ्गता भएका मानिसहरूको जीवनस्तरको लागि विभिन्न कामहरू गतिविधि गरिराख्नु भएको, त्यो गर्दा पनि जसलाई टार्गेट गरिएको हो उहाँहरूको आर्थिक स्थितिमा सुधार नहुनुको कारण चाहिँ के हो जस्तो लाग्छ?
प्रब्लम एकदमै ठुलो विकराल छ, तर सोल्युसनहरू चाहिँ अब सङ्घ संस्थाले गर्नेहरू भनेको एकदमै टार्गेटेड एप्रोचमा सानो सानो होइन प्याकेज एप्रोच हुन्छ कि. त्यही भएर चाहिँ यो कुरा चाहिँ कहिले पनि सङ्घ संस्थाले मात्रै गरेर सल्भ हुने कुराहरू हुँदा पनि होइन, काहीँ भएको पनि छैन संसारभरि. हाम्रोमा अलिकति नेपाल सरकारको भूमिका चाहिँ अपाङ्गता भएको व्यक्तिहरूप्रति जुन त्यो जुन भत्ता अलिकति बाँड्ने भन्दा माथि अलिकति उठ्न सकेको छैन जस्तो लाग्छ मलाई. नभए सङ्घ संस्थाले मात्रै काम गरेको कुनै तपाईँहरू प्याकेज एरिया हेर्नुहुन्छ भने तिनीहरूमा अपाङ्गता भएको मान्छेहरूको जीवनस्तर अलिकति माथि नै उठेको छ. त्यही भएर राज्यकै अझै पनि ठुलै भूमिका चाहिन्छ कि अपाङ्गता भएको व्यक्तिहरूको, विशेष गरी चाहिँ लाइभलीहुडतिर रोजगारीतिर. नभए अब हाम्रो त्यस्तो टार्गेटेड एप्रोचमा काम भएको छैन.
सरकारले सामाजिक सुरक्षा भत्ता पनि वितरण गरिरहेको छ, त्यो प्रभावकारी नै नहुनुको कारण के हो?
सचेतना नभएको होला, अपाङ्गताको कार्ड नलिएको होला कि धेरैजनाले. मलाई चाहिँ मैले एउटा के सोचेको छु भने अहिले पनि हाम्रो विभिन्न रिसर्चहरू गर्दाखेरि सानो सानो स्याम्पल साइजमा हेर्दाखेरि पनि लगभग आधी मान्छेसँग मात्रै अपाङ्गताको कार्ड छ कि. जस्तो 40-45% मान्छेसँग मात्रै अपाङ्गताको परिचय पत्र भएछ. अब जे सुबै पनि राज्यको सुविधा लिने पहिलो आधार चाहिँ अपाङ्गताको परिचय पत्र नै हो. र परिचय पत्रै लिएको छैन भने त्यो मान्छेले अपाङ्गताको सामाजिक सुरक्षा भत्ता पाउने कुरो पनि भएन. त्यही भएर यो सचेतनाको कमी पनि होला. कतिजना मान्छेहरूले अझै पनि अपाङ्गता को कुराहरू लुकाउनै चाहनु भएको छ होइन. म किन भन्नु घरको मान्छे मलाई अलिकति लाज हुन्छ भन्ने खालको कुरो छ. तपाईँले अघि भने जस्तै कसैले गएर त्यो कार्ड बनाइदिनलाई त्यो हार्ड टु रिच पपुलेसनसँग त्यो कार्यक्रमहरू पुगेको छैन होला, या कार्यक्रमभन्दा पनि उनीहरूलाई सचेतनाको कमी होला. अब खाना लाउने अप्ठ्यारो भएको ठाउँमा अपाङ्गताको परिचय पत्र कसरी बनाउने भन्ने कुरा थाहा नभएको होला. यसतर्फ चाहिँ हाम्रो कार्यक्रमहरू पनि अलिक कमी नै भयो जस्तो लाग्यो मलाई.
अहिलेको यो सबै विकराल स्थितिमा चाहिँ सबै कुरालाई ध्यान दिएर अपाङ्ग मैत्री बनाउनको लागि चाहिँ नि के कुरामा ध्यान दिनुपर्ने होला?
अपाङ्गता पनि विभिन्न अपाङ्गताको विविधता छ भन्ने कुरा सबैभन्दा सुरुमा मान्छेले बुझ्नु पऱ्यो. प्रायः मलाई लागेको एउटा कुरा चाहिँ के छ भने हर कुरा सल्भ गर्नको लागि सबैभन्दा मेन चाहिँ एक्सेप्टेन्स हुनु पऱ्यो कि, स्वीकार्न चाहिँ सक्नु पऱ्यो कि अपाङ्गता भएको व्यक्ति पनि हामी जस्तै मान्छे हो, उसको पनि आफ्नो चाहनाहरू छन् सपनाहरू होलान्, या ऊ पनि कोही राम्रो कोही नराम्रो सबै खालका मान्छे छन्, उता अरूतिरको विविधता जस्तै यहाँ पनि छ. र उनीहरूलाई हामीले चाहिँ सिम्प्याथी होइन कि इम्प्याथेटिक होइन रूपमा अलिकति इम्प्याथी दिएर सहयोग गर्ने भन्दा पनि अवसर सिर्जना गर्ने खालको हिसाबले सोचेर जे कुरा पनि अगाडि बढायो कुनै सङ्घ संस्थाले या कुनै निजी क्षेत्रले या सरकारले पनि आफ्नो कार्यक्रमहरू ल्याउँदाखेरि चाहिँ त्यो ल्यायो भने चाहिँ अब त यो के गर्दा राम्रो हुन्छ होला भन्नेको होलसम उत्तर चाहिँ यही हो कि स्वीकार्न सक्नु पऱ्यो कि अर्को व्यक्तिलाई. म चाहिँ गे हो या म चाहिँ लेस्बियन हो भन्दै आउनु भइसकेपछि उनीहरूलाई चाहिँ प्राथमिकता दिएर जुन चाहिँ एउटा रोल मोडल जस्तो भयो नि त्यस्तो खालको अपाङ्गतामा अलिक हुनसकेको छैन कि. अपाङ्गता भएको व्यक्तिहरूको चाहिँ भिसस सर्कल भन्छौँ कि हामी. अपाङ्गताले गर्दा गरिबी पनि हुन्छ, फेरि गरिबीले गर्दा अपाङ्गता हुन्छ. अपाङ्गता भएको मान्छेहरू धेरै जस्तो गरिबै भइरहन्छन् कि, या तलै छन् कि. त्यो तल भइसकेपछि उनीहरूको खासै समाचारहरू पनि आउँदैन. हेर्ने खालको हुन्छ नि, ओहो यस्तो चाहिँ हुनुपर्ने भन्ने खालको रोल मोडलहरू एउटा भनौँ न त्यो इक्जाम्पलहरू चाहिँ इस्टाब्लिस गर्नलाई हामी सबैले भूमिका खेल्नुपर्छ जस्तो लाग्छ क्या. त्यो भइसकेपछि बल्ल चेन्ज आउँछ कि ए त्यो उसले त गरिरहेछ अनि के नसक्ने रहेछ र भन्ने खालको कुरा हुन्छ नि.
अलिकति महत्त्वपूर्ण भूमिका खेल्ने हो साथी सर्कलबाट नै
अपाङ्गता भएको व्यक्तिलाई या मेरो साथीलाई भनौँ न, उनीहरूले त जेनरल पनि सोच्दैनन् कि उनीहरूले मेरो साथीलाई चाहिँ हाम्रो एउटा कुनै कार्यक्रममा बोलाउनु पऱ्यो या हाम्रो ग्यादरिङ भयो भने चाहिँ यस्तो एउटा ग्राउन्ड फ्लोरकै रेस्टुरेन्टहरू हुनु पऱ्यो भने उनीहरूले आफै बुझिसक्छन् कि मैले चाहिँ व्हिल चेयरलाई यस्तो बाटो चाहिन्छ भन्नु पर्दैन. त्यही भएर पनि अघि तपाईँले भनेको कुराहरूमा चाहिँ आफ्नो साथी सर्कल पनि डिसेबिलिटीभन्दा बाहिर डिसेबिलिटी भएको मान्छे र नभएको मान्छेको बिचमा जुन दुरी छ नि त्यो कमी भयो भने पनि अघि तपाईँले भनेको हिसाबको त्यो समस्याहरू कसरी सल्भ हुन्छ भनेको एउटा अर्को एउटा स्टेप चाहिँ अर्को सल्युसन चाहिँ के हो भने अपाङ्गता भएको र नभएको मान्छेहरूको दुरी चाहिँ कम हुनु पऱ्यो. कसरी कम हुने भन्दाखेरि अहिले पनि हाम्रो धेरैजसो बच्चाहरू स्पेसल स्कुलमा जान्छन् कि छुट्टै स्कुलमा क्या उनीहरूको लागि अपाङ्गता भएको व्यक्ति मात्रै पढ्ने जस्तो ब्लाइन्ड स्कुल डेफ स्कुल भन्छ नि त्यहाँ उनीहरू भेला भएर पढ्ने पढिसकेपछि उनीहरूको साथी पनि डेफ छ भने डेफै ब्लाइन्ड छ भने ब्लाइन्डै हुन्छ. उनीहरूले कहिले पनि त्यो समाजको अरू कुराहरू बुझेको पनि हुँदैन उनीहरूको कुरा पनि समाजले बुझेको हुँदैन अनि कसरी पछि एक्सेप्ट गर्छ त गर्दै गर्दैन. त्यही भएर चाहिँ त्यो एकदम हुन जरुरी हुन्छ र म चाहिँ मेरो साथीहरूसँग अब सानैदेखि सँगै हुर्केको नन डिसेबल मान्छेहरू नै छ मेरो गाउँमा पनि सबैजना खासै व्हिल चेयरमा हिँड्ने अपाङ्गता भएको अरू खासै थिएनन् त्यही भएर सबैले मेरो बारेमा बुझेकै छन्. अहिले पनि गाउँहरूमा पनि अरू अरूको घरमा छिमेकीको घरमा पनि एउटा सानो व्हिल चेयर जानेहरू बनाएको छ कि हाम्रो सागर आउँछ कहिले काहीँ भनेर त्यस्तो बनाएको हुन्छ. त्यही भएर चाहिँ बुझ्यो भने चाहिँ नि मान्छेले त्यो बुझ्नको लागि चाहिँ त्यो दुरी कम चाहिँ हुनैपर्छ कि. 100 हुर्किरहेछ भनेपछि त त्यो उसको साथीले त्यो कुरा त बुझ्छ भन्ने साथी नै हुँदैन पहिले कुरा. त्यही भएर त्यो स्कुलहरू पनि अहिले समावेशी शिक्षाको कुरा त्यही भएर आइरहेछ नि त. समावेशी शिक्षा चाहिँ एउटै क्लासमा डिसेबिलिटी भएको र नभएको मान्छेहरूसँगै पढाउने बरु उसको लागि चाहिँ त्यो पढाउनको लागि के थप गर्नुपर्ने हो जस्तो दृष्टिबिन पढ्छ भने ब्रेलमा किताब दिने हो कि बहिर व्यक्ति पढ्छ भने उसलाई साङ्गीतिक भाषाको दोभाषे पनि अगाडि शिक्षकसँगै राख्ने हो कि के गरेर हुन्छ. तर साथी चाहिँ सँगै पढ्नु पऱ्यो भन्ने कुरा चाहिँ अहिले हाम्रो एउटा मुद्दा नै यही छ क्या समावेशी शिक्षाको.
हस् आगरजी थ्याङ्क यू सो मच.
हस् धेरै धेरै धन्यवाद तपाईँलाई पनि.
Tell us what you think. Like us on Facebook or follow us on Twitter.